सुरु गरौँ अनि आजको स्लाइड सेयर गर्न चाहन्छु। म यहाँ बनाउँदै थिएँ क्या अघि, कारण अलिकति नसिद्धि आउनुले तपाईँ देख्नुहुन्छ होला। अनि आत्मिकी लडाइँको कुरा गर्दै गर्दाखेरि चौथो संस्करण आज, अनि वास्तवमा तपाईँलाई मैले गएको हप्ता यो कुराहरूबाट अलिकति वर्णन गर्ने बताउने प्रयास गरेको थिएँ। सिद्धान्त एउटा कन्सेप्ट, कन्भिक्सन, अनि कुनै पनि विश्वास अथवा मण्डली, प्रचार, शिक्षा, हामी क्रिस्चियन जीवन सही मार्गमा हुनको लागि चाहिँ विशेष गरी प्रचारक अथवा अगुवाको सन्दर्भबाट हेर्दाखेरि यो पाँचवटा पोइन्टलाई हामीले प्रष्ट बुझ्नुपर्ने हुन्छ भनेर मैले तपाईँलाई सिकाएको थिएँ। परमेश्वरको बारेमा प्रष्ट सिद्धान्त, धर्मशास्त्र अथवा वचन, अनि वास्तवमा तपाईँलाई यो पाँचवटा सोला ल्याटिन भाषाको रिफर्म थियोलोजी भन्छ, परिवर्तन, बदलिने सिद्धान्त।
बाहिर पानी पर्यो,
बदलिने सिद्धान्त भन्दाखेरि चाहिँ परमेश्वरको सत्य बदलिने होइन, परमेश्वरको वचन बुझेर तपाईँ र मेरो जीवन बदलिने, तपाईँ र मेरो जीवन दिनदिनै येशूको जस्तो रूपान्तरण हुँदै जानुपर्ने। अनि त्यसको सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ जति गहिराईमा हामी परमेश्वरको वचन सिक्छौँ, किनभने परमेश्वरको इच्छा, योजना, परमेश्वरको उद्देश्य सबै परमेश्वरको वचनमा छ। हामीले कसरी जिउने, सत्य कुरा, सम्पूर्ण कुरा जीवनको बारेमा, परमेश्वरको बारेमा, संसारको बारेमा, अनि कसरी मानिस परमेश्वरबाट टाढा भएको छ र मानिस कसरी फेरि परमेश्वरको सम्बन्धमा आउन सक्छ, यसको बारेमा वास्तवमा धर्मशास्त्र परमेश्वरको वचनमा दिएछ। सबै कुरा परमेश्वरले भन्नुभएको छ, तपाईँ र मेरो आफ्नो विचार केही जरुरी छैन। हामीलाई पवित्र आत्माद्वारा परमेश्वरको वचन बुझ्ने क्षमता उहाँले दिनुहुन्छ, त्यसको लागि हामी परमेश्वरमा समर्पण, आफ्नो समझ परमेश्वरको आत्माको शक्तिले खोल्नको लागि परमेश्वरसँग हामी प्रार्थना गर्छौँ। त्यसैले सोला स्क्रिप्चर वचन यो सिकेका थियौँ, महत्त्वपूर्ण कुरा। मैले फेरि पनि भन्छु, परमेश्वरको बारेमा जति पनि हामीले बुझ्नुपर्ने, म तपाईँलाई विचार गर्दैछु, मसँग यो डक्ट्रिन एकदमै सारांशमा यो सबै विषयहरू छ, अनि जुन बेलामा टाइम आउँछ म तपाईँलाई सिकाउन चाहन्छु धर्मशास्त्रको बारे। त्यसपछि मण्डली, चर्च, वास्तवमा हामी सबै एउटा चर्चको भाग हुन्छौँ। विश्वास गर्ने बित्तिकै परमेश्वरको परिवारमा जन्म लिएर छोराछोरीको अधिकार हामी प्राप्त गर्छौँ परमेश्वरबाट, जुन कुरा चाहिँ हामीलाई परमेश्वरको वचनले भनेको छ, परमेश्वरले दिने अधिकार। अनि मण्डली मतलब कसरी सुरु हुन्छ, यसको उद्देश्य के हो, यो कसरी सञ्चालित भइराख्नुपर्छ, मुख्य मुख्य कुराहरू के हुन्, हाम्रो जिम्मेवारी मण्डलीप्रति के हो, यो सबै कुराको बारेमा वास्तवमा हरेक व्यक्तिले, मान्छेको विचार होइन कि परमेश्वरको वचन जो येशु प्रभुले नै भन्नुभएको होइन, मण्डलीको स्थापना गर्ने उहाँ नै हुनुहुन्छ, अनि त्यो मण्डली जो उहाँले स्थापना गर्नुहुन्छ त्यसमाथि विजय हुन सक्ने कुनै पनि शक्ति छैन भनेर हामी हेर्दछौँ। अनि वास्तवमा बाइबलमा प्रष्ट रूपमा पवित्र आत्माको जो काम छ त्यो विश्वासीहरूलाई मण्डलीको रूपमा सञ्चालित हुनलाई, एउटा येशूको शरीरको रूपमा संसारमा परमेश्वरको अस्तित्वलाई, महिमालाई, सत्यतालाई, कामलाई, उहाँको सम्पूर्ण शक्तिलाई प्रदर्शन गर्ने अन्य जातिहरूको बिचमा हामीले त्यो कुरा हेरेको थियौँ, परमेश्वरको त्यो अद्भुत शक्ति मण्डलीद्वारा आज प्रकट गरेको हामीले अस्ति पनि हेरेको थियौँ। अहिले नै हामीले परमेश्वरको विजयता चाहिँ उहाँ सँगसँगै सहभागी भएर प्रकट गर्न सक्छौँ विश्वासद्वारा पवित्र आत्मामा। अनि एफिसी तिनको 10 पद हामीले त्यसमा हेरेको थियौँ। अनि वास्तवमा एफिसी तिनको 1 पदमा जब पावल एक अध्यायमा जब एफिसी एक अध्यायमा तिनको होइन पावलले एफिससका मण्डलीहरूको लागि जो प्रार्थना गर्छन् उहाँको महानताको शक्ति के हो सामर्थ्य के हो त्यो बुझ्न सक अनि त्यो सामर्थ्यमा चाहिँ मण्डलीमा हामी जिउन सक्छौँ। त्यसैले यो विषय एकदमै गम्भीर भएर अध्ययन गर्ने विषय हो। हामीले सबैले जानिसकेका छैनौँ। त्यसैले हामी निरन्तर परमेश्वरको वचनमा ओपन खुल्ला हृदय लिएर जानु जरुरी छ। आफ्नो मनलाई तुरुन्त बदलन सक्ने गरी परमेश्वरको आत्माको शक्ति मुनि आफैलाई अधीन गर्नु जरुरी छ। अनि चौथो कुरा भनेको थियो पास्टरको बारेमा एक विश्वास अथवा कन्भिक्सन। पास्टर भनेको चाहिँ मण्डलीको पास्टोरेट भन्छ खासमा अङ्ग्रेजीमा। त्यो भनेको चाहिँ मण्डलीमा प्रचार गर्ने अगुवाई गर्ने पास्टरको काम गर्ने एल्डरको काम गर्ने डिकनको काम गर्ने जो मान्छेहरू हुन्छन् परमेश्वरको वचन अनुसार उनीहरूको काम के हो उद्देश्य के हो को त्यसको लागि फिट हुन्छ फिट नहुने पनि हुन्छ कि वचनले के भन्छ यो एकदम जरुरी छ। हामी जुन कुरा भन्छौँ धेरै जस्तो बानी के छ हाम्रो किनभने हामी त्यस्तै संसारमा बस्छौँ मान्छेहरूले के भन्छ र के गर्छ सबभन्दा मुख्य कुरा हुन्छ। अझ कतिचोटि के हुन्छ संसारिक पोइन्ट अफ भ्यू भन्छ दृष्टिकोण मान्छेले के भन्छ भन्ने कुरा नै सबभन्दा बढीमा विचार गर्छ परमेश्वरको भन्दा होइन। हामी त्यही कारणले अरूको अगाडि ठिक आफ्नो मनमा जे पनि धेरै मान्छे त्यस्ता हुन्छ तर परमेश्वरको महिमामा जिउनलाई यो एकदमै महत्त्वपूर्ण छ। तपाईँ सुनिरहनु भएको छ है यहाँ मेरो इन्टरनेट अलिक समस्या भयो भन्दैछ यहाँ। त्यसमाले अनि त्यसपछि पाँचौँ पोइन्ट चाहिँ प्रचारको बारेमा हामीले हेरेको थियौँ। अनि यो परमेश्वरको वचन प्रचार चाहिँ एउटा अर्को महत्त्वपूर्ण कुरा हो। यसलाई एउटा निश्चित परिधिमा रहेर सिद्धान्तमा रहेर एउटा नियममा रहेर परमेश्वरको किनभने प्रचार परमेश्वरको वचनबाट आउँछ प्रचारबाट मान्छेमा विश्वास आउँछ विश्वासबाट मान्छेमा उद्धार आउँछ रोमी 10 अध्यायमा यी कुराहरू भनिएको छ। परमेश्वरको वचनबाट आउने प्रचार त भएर मैले आफ्नो कुराहरू थपेर बठ्याइमा गर्न मिल्दैन सत्यतामा गर्नुपर्छ। अनि यो एकदमै यो 5 पोइन्ट तपाईँले सधैँ विचार गर्नुपर्छ। त्यसकारण कुनै पनि व्यक्ति अगाडि गएर उभिन्छ भने उसको यो 5 पोइन्टमा सही खालको धारणा हुनुपर्छ। त्यो मान्छेले आफैलाई सब्मिट गर्नुपर्छ। आजकल हाम्रोमा के छ भनेदेखि हामी अलिकति बढी बोल्ने अलिक तडक भडक अलिकति छ भने उसलाई चाहिँ अथवा अगुवा बनाउँछौँ अगाडि उभ्याइहाल्छौँ उसलाई आफ्नो पक्षमा लिन्छौँ। परमेश्वरको व्यक्तिहरूको पक्ष र विपक्ष हुँदैन हाम्रो पक्ष परमेश्वर हामी परमेश्वरको अगाडि खडा हुने कुरा। त्यसकारणले यो कुरा भनिसकेपछि आजको विषयमा हामी जानेछौँ। यो अस्ति सिकेको कुरा हो तपाईँलाई मैले अलिकति सम्झाएको अनि आजको विषयमा जाँदाखेरि चाहिँ हामी आत्मिकी युद्ध सम्बन्धी कुरा गर्दै गर्दा म सरसर्ती डिटेलमा साधारण कुराहरू लेखेको छु। सो आत्मिकी युद्ध हामी हेर्दैछौँ यी गएका दिनहरूमा अनि यसलाई बुझ्नलाई चाहिँ हामी साँच्चै नै ओपन माइन्ड भएर एकदमै खुला हृदय लिएर र मानिसको विचारभन्दा पनि वचनको परिधिमा रहेर अनि कतिचोटि परमेश्वरको वचनको सम्पूर्ण रूपमा हेर्नुपर्ने हुन्छ होइन। बिग पिक्चर भन्छ अङ्ग्रेजीमा एउटा पदलाई लिने होइन कि होल परमेश्वरको वचनले हामीलाई के भनिराखेको छ। सो हाम्रो विजय प्रभुमा भरोसा गरेर उहाँ सँगसँगै हिँड्ने कुरा हो उहाँ सँगसँगै पछ्याउने कुरा हो जुन चाहिँ हामीले योभन्दा अगाडि नै तपाईँलाई मैले भनिसकेको कुरा चाहिँ के थियो भने अहिले येशु प्रभु यो चाहिँ एफिसी 1 अध्यायमा 18-23 स्वर्गीय स्थानमा परमेश्वरको दाहिने बाहुलीमा सम्पूर्ण शक्तिको अधिपत्य भएर सबै शासनमाथि पहिलाको अहिलेको सब अधिकारमाथि सबैमाथि अधिकार गरेर येशू प्रभु विराजमान हुनुहुन्छ। हामीले एफिसी दुई अध्यायमा हेरेको थियौँ कसरी परमेश्वरले येशु ख्रिस्टमा हामीलाई उठाउनु भयो। एफिसी दुईको छमा तपाईँले हेर्न सक्नुहुन्छ, र ख्रिस्टसँगै हामीलाई बसाल्नु भयो भनेको मतलब चाहिँ कुनै पनि व्यक्ति येशुमा नयाँ जीवन पाएर उहाँमा भरोसा गर्छ भने ऊ चाहिँ येशुसँग स्वर्गीय स्थानमा बसालिएको हुन्छ। मतलब जसरी येशुको लोकेसन, आत्मिकी लोकेसन चाहिँ स्वर्गीय स्थानमा सबै अधिकार सम्पन्न भएर सर्वशक्तिमानमा हुनुहुन्छ, त्यसै गरी येशुमा नयाँ जीवन पाएको जो नयाँ सृष्टि भएको व्यक्ति हुन्छ, पुरानो कुरा छोडिसकेको हुन्छ, त्यो व्यक्ति चाहिँ येशुसँगै स्वर्गीय स्थानमा बसालिएको हुन्छ। त्यसकारण तपाईँलाई मैले यो पनि भनिराखेको छु, दुईटा संसार, आत्मिकी संसार दुईटा संसार, एउटा संसार यो संसार टु वर्ल्ड, एउटा चाहिँ परमेश्वरको आत्माको संसार, त्यो त्यो ठाउँ चाहिँ त्यो स्वर्गीय स्थान भयो, त्यो चाहिँ येशुको चरित्र भयो। हामी येशुको चरित्रमा बदल्दै जाने भनेको कुरा चाहिँ वास्तवमा त्यही हो, येशु जस्तै स्वभावको हुने, त्यो येशुको स्थानमा बस्ने, जो चाहिँ चिन्ता फिक्री होइन कि टोटल येशुमा बसालिएको छ। त्यसैले कोही व्यक्ति जो ख्रिस्टमा पक्का छ भने गलाती 5:22 फल उसमा हुन्छ, ऊ धीरज हुन्छ, ऊ शान्तिमा हुन्छ, ऊ विश्राममा हुन्छ, चिन्ता फिक्री केही हुँदैन, किनभने सर्वशक्तिमान जसको योजना र इच्छा उद्देश्य लिएर हामी जन्मन्छौँ हामी उहाँको हातमा बसालिएका हुन्छौँ। त्यो एउटा क्रिस्चियनको जीवन हो। यो संसारको रोग व्याध अभाव विरोध सङ्कष्ट दुःख त्यो सबै कुराको केही प्रभाव हुँदैन होला, त्यसले दुःख दिन्छ तर हृदयमा ऊ शान्तमा हुन्छ, त्यो सबभन्दा ठुलो कुरा, चिन्ता हुँदैन, त्यो क्रिस्चियन जीवन। अनि यो कुरा बुझ्दाखेरि चाहिँ के हुन्छ भने हामी कतिजना मान्छेहरू त्यसैले दुईवटा संसार भने दुईवटा दृष्टिकोण पोइन्ट अफ भ्यू अथवा विचार दुईवटा, स्वर्गीय विचार सांसारिक विचार। अनि तपाईँले यत्र तत्र हेर्दाखेरि र हाम्रै जीवनमा पनि हामी यो दुईवटा विचारमध्ये पटक पटक यता र उता गर्छौँ। मन नपरेका मान्छेसँग हामी संसारकै विचार अनुसार गफ गर्छौँ, जवाफ दिन्छौँ, सोच्छौँ। जुन बेलामा बाइबल पढेर प्रार्थना गर्न थाले अलि स्वर्गीय विचारको विचार गर्छौँ, तर वास्तवमा तपाईँ र म जो ख्रिस्टमा हुन्छौँ हाम्रो एउटा विचार हुनुपर्छ स्वर्गीय। यो आत्मिकी लडाइँको सबभन्दा ठुलो त्यो पोइन्ट त्यहीँनिर हो, त्यसको क्रस पोइन्ट त्यहीँनिर हो। त्यो के हो भने दुईवटा संसारको बिच, तपाईँ र म स्वर्गमा बसालिएको व्यक्तिलाई संसारिक विचारले हामीलाई आक्रमण गर्छ, किनभने मैले भनेको थिएँ लडाइँ चाहिँ द ब्याटल स्टार्ट्स इन द माइन्ड, लडाइँ चाहिँ मानिसहरूको समझमा हुन्छ, विचारमा हुन्छ, दृष्टिकोणमा, त्यही पोइन्ट अफ भ्यूमा। जुनसुकै कुरा पनि सैतानले हाम्रो विचारमा ल्याउँछ, ए म मेरो पोस्ट हो यो, होइन होइन म पोस्ट सिनियर, होइन होइन यो मान्छे मेरो पक्षमा हुनुपर्छ, यो मैले ल्याएको, यो मेरो। प्रियहरू हो, हामी कोही ख्रिस्का हौँ भने मेरो त के पनि हुँदैन, मबाट त केही पनि हुँदैन, म आफै त केही पनि गर्न सक्दिनँ। अनि यो कुरोमा क्लियर हुनुपर्छ। त्यस कारणले तपाईँलाई म यहाँनिर भनिराखेको छु, हाम्रो क्रिस्चियन जीवन, विजयी जीवन चाहिँ टोटल रूपमा येशुको विजय विजेतामा, येशुको शक्तिमा, उहाँको अनुग्रहमा, उहाँको सामर्थ्यको काम जो क्रुसमा गरेर जानुभयो पवित्र आत्माद्वारा, उहाँमा भरोसा गर्ने, उहाँमा सम्मिलित हुने, सहभागी हुने। अनि जब हामी त्यस प्रकारले हुन्छौँ, त्यसै बखत जब चिन्ता सुरु गर्छौँ, यदि हाम्रो जीवनमा माइन्डको लडाइँ सुरु हुन्छ र हामीमा जब चिन्ता आउँछ, फिक्री आउँछ, अब म अथवा मेरो अथवा यसले मलाई के भन्यो, जब त्यो लेभलमा हामी खस्न थाल्छौँ अथवा भित्रभित्रै मानिसहरूलाई कसैको विरुद्धमा केही कुरा गर्न थाल्छौँ अथवा हामी यो संसारको लडाइँमा सम्मिलित हुन थाल्छौँ, त्यसै बखत चाहिँ हरेक व्यक्तिको जीवनमा आत्मिकी लडाइँको समस्या सुरु हुन्छ। उसलाई त थाहा पनि हुँदैन, उसले त लडिरह हुन्छ, तर तपाईँ र मलाई थाहा हुनुपर्ने त्यो परमेश्वरको आत्माभन्दा फरक विषय हो। जब तपाईँ कुनै कुराको लागि आफूलाई प्रमोसन गर्ने, आफ्नो प्रभाव जमाउने, अरूलाई निच बनाउने कुरा सुरु गर्नुहुन्छ, तपाईँ टोटल शैतानको लक्ष्यमा गइसक्नुभयो, उसको हतियार बनिसक्नुभयो, उसले प्रयोग गरिसक्यो, दास भइसक्यो। जो मान्छेले मुखबाट खराब बोली निकाल्छ कसैप्रति, त्यो परमेश्वरको वचनबाट आउँदैन न आत्माबाट आउँछ, त्यतिखेर यद्यपि त्यो मान्छेले तपाईँलाई खराब गरेको छ, तपाईँ सिकार बन्नुभयो, यो कुरो आत्मिक लडाइँ हो। जबसम्म तपाईँले यो बुझेर सही ढङ्गले क्रिस्चियन जीवन सुरु गर्नुहुन्न, वास्तवमा तपाईँ परमेश्वरको परिवारमा फिट हुनुहुन्न। यो कुरो हामीले सिक्नु सिकाउनु अति जरुरी छ। त्यसकारणले क्रिस्चियन समाज भनेको परमेश्वरको जनहरू, बाइबलमा घरिघरि पावलले सन्तहरू भनेर भनिन्छ। सन्त भनेको चाहिँ पवित्र गरिएको, अलग गरिएको, टोटली बदलिएको, परमेश्वरको निम्ति छुट्टै भएको व्यक्ति, पापलाई त्यागेकाहरू, धार्मिकतामा जिउनेहरू। हामी आफ्नै क्षमतामा युद्ध लड्न विजय हुन सक्दैनौँ, कोही पनि व्यक्ति सक्दैन, चाहे जतिसुकै वरदानयुक्त किन होस्। हाम्रो विजय ख्रिस्टको विजयमा निरन्तर भरोसा गर्नु, हर कुरामा, एभ्रिथिङ, सानो ठुलो, मेरो तेरो, सब कुरामा येशूमा भरोसा गरेर, विश्वास गरेर उहाँलाई पछ्याउनु, उहाँको सिद्धान्तमा। उहाँले चाहिँ त्यही भएर एकचोटि थियो नि, वाट वुड जिजस डु भन्ने ब्रेसलेटहरू चलाउने, यो बेला बेलामा यस्तो खालको आउँछ जान्छ। तपाईँ अब अलिकति पछाडिको पर्नु होला, योभन्दा 30 वर्ष अगाडितिर धेरै यो यस्तोमा लाउने ब्रेसलेट भन्छ त्यो, त्यसमा WWJD भनेर सर्टकटमा, अनि त्यो भयङ्कर बान्ने चलन थियो, मान्छेले कुरा गर्थ्यो, कसैले त्यो सुरु गर्थ्यो, त्यसको मतलब वाट वुड जिजस डु, येसुले चाहिँ त्यो परिस्थितिमा के गर्नुहुन्थ्यो, हर परिस्थितिमा, सबै कुरामा येसुले के भन्नुहुन्थ्यो, कसैले तपाईँलाई आएर एक थप्पड हान्यो, येसुले के गर्नुहुन्थ्यो त्यसपछि, त्यसको बदलामा, यो सबै कुरामा येसुको विचार गर्ने कुरा, त्यो चाहिँ एउटा त्यहाँनिर तपाईँले लडाइँ, आत्मिकी लडाइँको एउटा पोइन्ट, क्रस पोइन्ट देख्नुहुन्छ। तपाईँले येसुले के गर्नुहुन्छ भन्ने सोच्न थाल्नुभयो भने तपाईँले परमेश्वरको हतियारलाई चलाउन थाल्नुहुन्छ। तपाईँको डिसिजन हरेक पोइन्टमा एउटा संसारमा जान्छ, परमेश्वरको आत्मिकी विचार, संसार स्वभाव, संसारको, सैतानको, दुष्टताको स्वभाव, बदलाउको, तितोपनाको, अन्धकारको स्वभाव, यो एकदमै महत्त्वपूर्ण कुरा छ। वास्तवमा हाम्रो विजय जीवनको आत्मिकी युद्धबारे हामीले शिक्षा पाएका हुँदैनौँ। धेरैचोटि सबभन्दा ठुलो समस्या यही हो, कति क्रिस्चियनहरूले गरिराखेको कुराहरू अर्को क्रिस्चियनलाई यो चाहिँ पाप हो भन्नेसम्म थाहा छैन। मलाई अचम्म लाग्छ कहिलेकाहीँ कोही कोही विषय देखेर, किनभने म चाहिँ अर्को अर्को संसारमा, अर्को कल्चरमा, अर्को शिक्षामा पनि हुर्किएको छु, अनि मैले हेर्दाखेरि अर्कै आँखाले हेरेर आउँछु। हामी चाहिँ भुमरीमा परेका हुन्छौँ, गणेउला जस्तो। यो गणेउलाको सन्दर्भ एकछिनमा तपाईँलाई म भन्न चाहन्छु, हामी गणेउला होइन। गणेउला चाहिँ पृथ्वीमा घुमिराखेको हुन्छ, त्यो गणेउलालाई त्यो गणेउलाको वरिपरि भन्दा अरू केही कुरा थाहा हुँदैन। तर तपाईँ र म त येशू ख्रीष्टसँगै स्वर्गीय स्थानमा बसालिएका छौँ। तपाईँ र मेरो विचार त येशूको विचार, अनि यो सबै कुरा, यहाँको पैसा, इज्जत, नाम, घर, यो सबै के पनि मतलब छैन, के पनि मतलब छैन। तपाईँ र मेरो हृदय उहाँमा सुरक्षित भएको हुन्छ। त्यसैले वास्तव हाम्रो विश्वासी जीवनको आत्मिकी युद्धको बारेमा बुझ्दाखेरि हामीले प्रष्ट, हामी कुन संसारमा जिउँदैछौँ, के स्वभाव हामीमा हुनुपर्छ, कसरी त्यस्तो स्वभाव आउन सक्छ, यो सबै कुरा बुझ्नुपर्छ। त्यसैले धेरैजसो आफैलाई विश्वासी भन्नेहरू वास्तवमा पूर्ण भरोसा साथ हर कुरामा ख्रिस्टमा विश्वासको साथ समर्पण गरेर उहाँको भरोसामा हिँड्न सिकेका हुँदैनन्। पूर्ण भरोसा, क्रिस्चियन जीवनको हिँड्ने दुईटा खुट्टा हुन्छ अरे, एउटा चाहिँ विश्वास, अर्को चाहिँ अङ्ग्रेजीमा सरेन्डर भन्छ, फेथ एन्ड सरेन्डर। यो सरेन्डर भनेको चाहिँ पूर्ण समर्पण, आफैमा के पनि नलिने, टोटल उहाँको हातमा सुम्पिने। यो नगरेको व्यक्ति त पक्का ख्रिस्टको शक्तिमा जिउनै सक्दैन। सरेन्डर फुल्ली येसुमा सरेन्डर, अनि यो गर्नलाई चाहिँ तपाईँ र ममा येसुकै आत्मा चाहिन्छ। वास्तवमा युद्ध भन्ने कुरा चाहिँ एकदमै जहिले पनि गम्भीर विषय हो, युद्ध लडाइँ जहिले पनि गम्भीर विषय हो। अहिले युक्रेनमा भइरहेका छन् होइन, ख्याल ख्याल गर्नु मिल्दैन। एकचोटि विचार गऱ्यो भने प्राकृतिक लडाइँ जस्तो युक्रेनमा, अरू देशमा अहिले भइरहेछ, जब लडाइँ गर्ने सिपाही दुईवटा पक्षको अथवा दुईवटा देशको दुईवटा भागको एक अर्का शत्रुको विरुद्धमा लडाइँ गरिराखेका हुन्छन्, एउटा पक्षले अर्को पक्षलाई सिद्धाउन खोजिराखेको हुन्छ, बन्दुकले, बमले, ग्रेनेडले, हर हिसाबले। अनि अनि त्यतिखेर ख्याल ख्याल गऱ्यो भने के हुन्छ, शत्रुबाट आफ्नो टाउको चट हुन्छ, उत्तिखेर मारिन्छ। हामीलाई यो शारीरिक अथवा सांसारिक प्राकृतिक लडाइँको बारेमा थाहा छ, त्यो ज्यानसँग सम्बन्ध छ, तर यहाँनिर बाइबलमा के बुझ्छौँ तपाईँलाई थाहा छ, यो आत्मिकी लडाइँ त्योभन्दा गम्भीर छ। आत्मिकी लडाइँले मान्छेको आत्मा मार्छ। त्यसैले तपाईँलाई सायद हामी धेरैको, म त सिधा भनिदिन्छु तपाईँलाई, धेरै मान्छेले यो लडाइँ जितेर विजेताको जीवन सुरु पनि गरेर देखाएको छैन। मुक्ति पा होला नहोला त्यो परमेश्वर र त्यो व्यक्तिको बिचको कुरा हो, तर ख्रिस्टको स्वभाव बन्ने कुरा जुन पावलले भन्दछन् गलातीको विश्वासीहरूलाई, सायद तिमीहरूमा ख्रिस्टको स्वरूप नबनुन्जेल मलाई प्रसव पीडा भएको छ। किनभने ख्रिस्टको स्वरूप भनेकै आत्मिकी लडाइँमा विजय जीवन, ख्रिस्टको स्वभावमा चरित्रमा बदलिराखेको जीवन। अनि तपाईँलाई म घरिघरि सम्झाउने गर्छु, हामी हरेक ख्रिस्चियनहरूको हरेक चाहे जोसुकै होस् अन्तिम लक्ष्य येसु जस्तो बन्ने, दिन दिन हाम्रो काम चाहिँ येसु जस्तो बन्ने। हामी बाइबल किन पढ्छौँ, प्रार्थना किन गर्छौँ, येसु जस्तो बन्ने। अनि यो बनाउने काम तपाईँ र मैले गर्न सक्दैनौँ, यो भरोसाबाट उहाँको आज्ञा पालनबाट येसुले गर्नुहुन्छ। त्यसैले जो मान्छे येसु जस्तो बन्दै जान्छ नि, त्यो मान्छेले शत्रुलाई प्रेम गर्छ, त्यो मान्छेमा प्रेम देखिन्छ, त्यो मान्छे धीरज देखिन्छ। बुझ्नुहुन्छ, यो बाइबलको कुरा हो, यो बाइबलमा त्यसै राम्रो देख्नलाई लेखेको कुरा होइन। हामीले यस यी सबै कुराहरू आत्मिकी लडाइँ सम्बन्धमा सचेत भएर बुझ्न जरुरी छ, किनभने आत्मिकी जीवन गुमाउनु सबभन्दा ठुलो नोक्सानी हुन्छ। शारीरिक रूपमा मर्ने त सबै मर्छ एक दिन, होइन? त्यसैले प्राकृतिक हिसाबले युद्ध लड्ने सिपाहीहरू जसरी हतियार प्रयोग गर्न, शत्रुलाई कसरी आक्रमण गर्ने, उनीहरूसँग कसरी बच्ने, धेरै किसिमका तालिमहरू, अहिले त कति किसिमका हतियारहरू, एकदम अहिले त हतियार पनि कस्ता कस्ता हुन्छन् होइन? अहिले चाहिँ यो कोरोना भाइरस पनि एउटा हतियार हो मान्छेलाई लडाउने, जैविक युद्ध भन्छ। यो पहिल्यैदेखि सुरुवात हिटलरकै पालामा एकचोटि चाहिँ के छ, बारुला हो कि अरिङ्गल ल बढाएर लहर के अरे छोडिदिने, त्यस्तो पनि लडाइँ थियो विभिन्न, त्यो पनि हतियार, शत्रुलाई कसरी नाश गर्न सकिन्छ भन्ने। त्यस्तै किसिमले हामी परमेश्वरको सिपाहीहरू, पहिलो कुरा चाहिँ हामी परमेश्वरको सिपाही भएका छौँ कि छैनौँ, यो पनि एउटा सिरियस विषय हो। त्यो परमेश्वरको सिपाहीमा उहाँको धार्मिकता, उहाँको लड्ने नियम, उहाँको हतियार प्रयोग भएको हुन्छ। त्यसैले यो विषय हामीले विचार गर्नु छ, हामीले यो कुरा बुझ्नुपर्छ कि आत्मिकी युद्ध प्राकृतिक युद्धभन्दा एकदमै खतरनाक हुन्छ। येशु प्रभुले भन्नुहुन्छ नि, आत्मामा मर्नेदेखि चाहिँ होसियारी हो, होइन? आत्मिकी युद्धमा शैतानले हामीलाई युद्ध गरेर फसाउँछ, शैतानले आत्माबाट मार्ने होइन, तर शैतानको फसाउने कुराबाट आत्मिकी रूपमा मार्ने चाहिँ परमेश्वर हुनुहुन्छ। खासमा जब हामी पाप गरी पठाउँछौँ त्यसपछि परमेश्वरको दण्डमा पर्छौँ। त्यसकारणले यो एकदमै महत्त्वपूर्ण छ, एउटा यो एउटा गेम जस्तै, यो लडाइँ चाहिँ एउटा गेम जस्तै छ। शारीरिक लडाइँमा शरीरको मृत्यु हुन सक्छ, तर आत्मिकी युद्धमा चाहिँ आत्मिकी मृत्यु, जसको अनन्त मृत्यु हुँदछ। यहाँनिर कतिचोटि हामी क्रिस्चियनहरूलाई यो मुक्तिको बारेमा, तर यो संसारको अन्त, जो मान्छे मुक्ति पाएको छैन यसको बारेमा त्यति धेरै सिरियस हामीले बुझ्दैनौँ, विचार गर्दैनौँ। नत्र भने तपाईँ र म, हाम्रो वरिपरि भएका हाम्रो आफ्नो मान्छेहरू जो माया लाग्छ धेरै सिरियस हुन्थ्यौँ, उनीहरूको लागि घन्टौँ प्रार्थना गर्थ्यौँ, दिन दिन प्रार्थना गर्थ्यौँ, कसरी त्यो मान्छे पश्चातापमा आउँछ। तपाईँलाई थाहा छ संसारमा मान्छेको शरीरलाई मार्ने धेरै रोग छन्, विभिन्न किसिमका, क्यान्सर, एड्स रोग भन्ने थियो योभन्दा धेरै पहिला, एकदम मान्छे प्यानिक बनाउँथ्यो, प्यानिक भने बुझ्नुहुन्छ, एकदमै आँतिने, कोरोना भाइरस मान्छेहरू आँतिए। यो मान्छेको आत्मालाई मार्ने पापको रोग, अनि ख्रिस्टलाई विश्वास गरेर त्यो पापको दण्डबाट क्षमा नपाएकाहरूको अन्त कहाँ हुन्छ भन्ने कुराको बारेमा हामी सिरियस छैनौँ प्रियहरू। हामी त्यतिखेर सिरियस हुन्छौँ जतिखेर परमेश्वरलाई भेट्छौँ, जतिखेर हाम्रो आँखा खुल्छ कि धार्मिकताको, स्वर्गीय विजेताको जीवन र पापमा जिएको जुन चाहिँ अन्धकारमा नरकको खाल्टोतिर अगाडि बढेको जीवन। त्यही कारणले क्रिस्चियनहरू आराम लिँदैनन्, उनीहरू प्रार्थना गर्छन्, उनीहरू सुसमाचार बाँड्छन्, उनीहरू पैसा कमाउने भन्दाखेरि मान्छेको आत्मा बचाउने कुरामा परमेश्वरको योजना र इच्छा पुरा गर्ने बाटोमा लाग्छन्। त्यसैले आत्मिकी लडाइँमा मानिसहरूको प्राणको विषय हो। येशु ख्रिस्टलाई आदर दिने, एउटा महिमा दिने, उहाँको उद्देश्य पुरा गर्ने विषय हो वास्तवमा, किनभने येशु ख्रिस्टको आज्ञा, सबभन्दा महत्त्वपूर्ण आज्ञा नै मानिसहरूलाई सुसमाचार सुनाएर उनीहरूलाई चेला बनाउने हो, होइन? येशूलाई पछ्याउने कुरा, यदि हामी पक्का पछ्याउँछौँ भनेदेखि हामी मानिसहरूको आत्मा बचाउने काममा लागेका हुन्छौँ, होइन? ख्रिस्टीय सिपाही हुनलाई हामीलाई बोलाइएको छ भने ख्रिस्टीय सिपाही चाहिँ क्याप्टेनको अधीनमा र अधिकारमा र उहाँको आज्ञामा जिउने जीवन हो। त्यसैले तपाईँ र मेरो जीवनमा जति पनि आत्मिकी तवरले महत्त्वपूर्ण छ, संसारमा हामीले गर्नुपर्ने कुरा, विजेताको जीवन, गवाही भन्छ नि प्रेरित 1:8, पवित्र आत्मा पछि शक्ति पाउनेछौ, येशु प्रभुले भन्नुहुन्छ, त्यसपछि तिमीहरू मेरो लागि गवाही हुन्छौ। प्रियहरू, यो एकदम सिरियस कुरा हो। यो गवाही हुने कुरा चाहिँ येशुलाई विश्वास गरेर एउटा गवाही दिने होइन, यो निरन्तर एक एक दिन, एक एक सेकेन्ड येशु सँगसँगै, किनभने बाइबलमा हामीले पढेका छौँ नि, हाम्रो शरीर परमेश्वरको मन्दिर, पवित्र आत्माको मन्दिर, किनभने उहाँ यहाँ जिउनुहुन्छ। अनि यदि हामी त्यो धारणा लिन्छौँ भने हरेक मिनट, हरेक सेकेन्ड हाम्रो भित्रै देखेको उत्साह, उत्सुकता, येशुको वचन, उहाँको प्रेम, उहाँको आज्ञा, उहाँको स्वभाव, उहाँको योजना, उहाँको लक्ष्यलाई पुरा गर्ने आज्ञा पालनको जीवन हामी जिउन थाल्छौँ, हाम्रो बोलावट। त्यसैले विश्वासीहरूले सामना गर्नुपर्ने आत्मिकी युद्धको बारेमा विचार गर्दा आत्मिकी जीवनको सिद्धान्त, जुन परमेश्वरको वचनमा प्रष्ट पारिएको छ, आत्मिकी जीवनको सिद्धान्त, अनि त्यसलाई बुझेर प्रत्येक दिन ती सत्य सिद्धान्त अनुसार जीवन जिउने पर्ने हुन्छ। परमेश्वरलाई मैले सुरुमै यो विषयमा त्यहाँ छ, परमेश्वरको बारेमा सही कन्सेप्ट भनेको चाहिँ परमेश्वरको हृदय कस्तो थियो, उहाँले के गर्दै हुनुहुन्छ, आज उहाँ के चाहनु हुन्छ, उहाँ को हुनुहुन्छ, यो विषय नै सबभन्दा केन्द्रबिन्दु हुन्छ। अनि वास्तवमा बाइबलमा धेरै व्यक्तिहरूले चाहिँ परमेश्वरको बारेमा वर्णन गरेका छन्, पुरानो नियमदेखि नयाँ नियमसम्म, दाउदको अथवा यसैयाको, एर्मियाको, यिनीहरूले भनेका कुराहरू, मोसाको, उनीहरूले परमेश्वरलाई कसरी आदर दिएका छन्, किनभनेदेखि उनीहरूले परमेश्वरको उपस्थिति थाहा गरेका छन्, उनीहरूले परमेश्वरको शक्ति देखेका छन्। त्यस कारणले यो आत्मिकी युद्धको कुरा बुझ्दा पनि त्यो बुझ्न जरुरी छ। तर यो आत्मिकी जीवनको सिद्धान्त, प्रत्येक दिन ती सत्य सिद्धान्त अनुसार जिउनुपर्ने हुन्छ, नत्र हामी लडाइँमा के हुन्छ, क्याजुअल्टी भन्छ नि, क्याजुअल्टी भनेको के, मर्नेहरूको सङ्ख्या, आत्मिकी क्याजुअल्टी। तपाईँ आत्मिकी क्याजुअल्टी हुनुहुन्छ कि तपाईँ जीवित सिपाही हुनुहुन्छ? तपाईँको धार्मिकताको जीवन र तपाईँको दिनदिनको एक्सनले जनाउँछ, प्रियहरू, गवाही येशूको आत्मा यहाँ जिउनुहुन्छ, उहाँको वचन र उहाँको धार्मिकता मेरो दिनदिनको लक्ष्य हो। तपाईँ एकदम ज्वलन्त, कसैलाई देखाउनु, नट फर अदर पिपल, परमेश्वर। त्यही कारण हामीले कहिले पनि मान्छे हेरेर बात गर्दैनौँ, कुनै ठाउँमा चाहिँ धार्मिक ठहर्न कोसिस गर्ने, भित्र चाहिँ दुष्टता। यो लडाइँ क्याजुअल्टी भइसकेका कुरा हो। हामी क्याजुअल्टी हुने एउटा कुरा हो, होइन? क्याजुअल्टी बुझ्नुहुन्छ, त्यो मृत भएको सङ्ख्या, काहीँ एक्सिडेन्ट भयो भने मर्नेको सङ्ख्या भन्छ, होइन? काहीँ लडाइँ भयो भने क्याजुअल्टी भनेको मर्नेको सङ्ख्या भन्छ। तपाईँ र म जीवित छौँ कि मरेका छौँ, हामी क्याजुअल्टी भएर अरूको निम्ति ठोक्करको कारण भएर जिउने हुनु हुँदैन, अरूलाई पनि क्याजुअल्टी बनाउँछ क्याजुअल्टीले। अनि धेरै क्रिस्चियनहरू दाबी क्रिस्चियनको तर मुर्दा छन्। प्रियहरू, तपाईँ र मैले आफैलाई जाँच्नुपर्छ, दुःखदायी कुरा हो त्यो अवस्था भनेको, जीवनै छैन तर हामी ठुल्ठुलो ढ्वाङ पिट्छौँ। जीवन छ भने तपाईँको मिनेट मिनेटको कुरा, परमेश्वरलाई आदर गरेर इटर्निटी भन्छ, अनन्ततालाई विचार गरेर, येशूको दोस्रो आगमनलाई विचार गरेर दैनिक सत्यतामा जिउने, धार्मिकतामा जिउने, परमेश्वरको महिमामा जिउने, पवित्रता नम्रतामा जिउने, आफ्नै शक्ति र घमण्डमा त हुनै सक्दैन। वास्तवमा विश्वासीहरूले आत्मिक युद्धबारे अध्ययन गर्ने कुरा, अनि वास्तवमा यो गहिरो अध्ययन गर्ने कुरा हो अनि त्यसलाई बुझ्नुपर्ने कुरा हो। आत्मिकी स्वास्थ्यको लागि त्यो आत्मिकी सिद्धान्त कसरी विजयी जीवन जिउने नसिकी नहुने, उनीहरूको आत्मिकी स्वास्थ्य अथवा उनीहरूको आत्मिकी हेल्थ भन्छ नि, सही प्रकारले रहनको लागि आवश्यकता छ। त्यसैले हरेक विषयलाई वचनको प्रकाशमा बुझेर हाम्रो निर्णयहरू परमेश्वरको दृष्टिकोणमा सही हुनको लागि हामीले जिउनुपर्छ। हरेक व्यक्तिलाई पवित्र आत्माले त्यो सहायता गर्नुहुन्छ अनि त्यो निर्णय लिनलाई चाहिँ हामी परमेश्वरमा भरोसा गरेर उहाँको महिमा हेर्नुपर्छ। हरेक विश्वासीले ख्रिस्ट केन्द्रित जीवन भन्छ, ख्रिस्ट केन्द्रित, ख्रिस्ट अङ्ग्रेजीमा क्राइस्ट कन्सियस पर्सन, त्यस्तो खालको हरेक क्रिस्चियन। कोही मान्छे, म धेरै वर्ष अगाडिको कुरा सम्झन्छु, करिब करिब 40-39 वर्ष अगाडिको, मलाई अहिले पनि त्यो कहिले पनि मेरो यहाँ गुन्जिरहन्छ। जुन बेलामा म पहिलो चर्चमा गइराखेको थिएँ, त्यहाँ म त सिरियस थिएँ सुरुमै, किन मेरो परिवर्तन धेरै सिरियस थियो। म नास्तिक मान्छे, अब ख्रिस्टलाई विश्वास गरेको छु, तर त्यहाँ सेकेन्ड जेनेरेसनका मान्छेहरू युथ मिटिङमा आउँथे, उनीहरू खैनी खाछन्, केटी जिस्काका छन्, बाजा पनि बजाउन दिया छ चर्चमा, सबै कुरा गर्छन्, मानौ उनीहरू एकदम ठिक छन्, तर म त सिरियस। अनि उसले भनेको थियो यति सिरियस हुनु पर्दैन, अनि म जहिले पनि त्यो मनमा मलाई आइराख्छ, आज ख्रिस्टको निम्ति त सिरियस हुनुपर्छ, किन बाइबलमा त्यही कुरा छ, तेरो हो चाहिँ हो, होइन चाहिँ होइन। यो कुरो तपाईँ र मैले सिक्नुपर्छ, व्यवहारमा लागू गर्नुपर्छ, अरूलाई सिकाउनु पर्छ। ख्रिस्ट कन्सियस व्यक्ति, यसु केन्द्रित जीवन भएको व्यक्ति, अनि त्यस्तो हुँदाखेरि चाहिँ हामी प्रभुसँग विश्वासमा पुरा भरोसा गरेर हिँड्नु पर्ने हुन्छ, अनि त्यो चाहिँ ख्रिस्ट कन्सियस नै हुन्छ। तपाईँ र मेरो हृदयमा पवित्र आत्मा, जो ख्रिस्टको आत्मा हुनुहुन्छ, त्यो सधैँ हुनुहुन्छ, त्यो वचनलाई, त्यो आत्मालाई सुनेर जिउँछौँ, उहाँको वचनद्वारा उहाँ बोल्नुहुन्छ। ख्रिस्ट कन्सियस हुनैपर्छ, यसु केन्द्रित जीवन हुनैपर्छ। हामी सबैले यो कुरालाई पक्का गर्न आवश्यक छ। अनि तपाईँलाई म एक दुईवटा बाइबलका पदहरू यो सम्बन्धमा पढ्न चाहन्छु, त्यसलाई वर्णन गर्ने हामीसँग टाइम धेरै छैन। यहाँनिर कलसीमा पुरै तपाईँले हेर्न सक्नुहुन्छ, 3 अध्यायमा, यसकारण यदि तिमीहरू ख्रिस्टसँग जी उठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रिस्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि रहनु भएको छ। अघि एफिसी 2:6 कुरा मैले गरेको थिएँ, तपाईँ र म पनि उठाइएर परमेश्वरको दाहिने बाहुलीमा रहेका छौँ, तपाईँले देख्दै हुनुहुन्छ है, यो ख्रिस्टसँगै दाहिने बाहुलीमा बस्नु भएको छ। वी आर सिटेड, जो मान्छे बस्या छ त्यो त रेस्ट हुन्छ नि त, आराम। विचार गर्नुहोस्, यो तपाईँहरू मेरो शक्तिमा होइन, परमेश्वर जो सबै कुरा बनाउने, सबैमाथि अधिकार गर्ने सर्वशक्तिमान हुनुहुन्छ, उहाँको शक्ति मुनि, सुरक्षा मुनि तपाईँहरू म छु, यो कहिले भुल्नु हुँदैन। त्यसपछि तपाईँले कुनै कुराको चिन्ता गर्नु हुँदैन। यहाँ कलसी 3:2-3 छ, माथिका कुरामा मन लगाओ, पृथ्वीमा भएका कुरामा होइन, किनकि तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा सँग लुकाइएको छ। बुझ्नुहुन्छ, तपाईँ र म परमेश्वरमा लुकाएको छु, हाम्रो आत्मिकी लोकेसन स्वर्गमा छ, अनि यहाँ छ ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ। त्यही कारण ख्रिस्ट कन्सियस भनेको चाहिँ हरेक मिनट उहाँको सोच, उहाँको इच्छा, उहाँको प्लान, उहाँको योजनालाई सोच्छौँ, त्यो ब्रेन वास हुने कुरा होइन। उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। तपाईँ र म जसले येशूलाई प्रभु मानेका छौँ, वास्तवमा ख्रिस्चियनहरूको जीवन चाहिँ येशू हुनुहुन्छ। येशू तपाईँ र ममा रहेपछि हामी जीवित भएका छौँ, हामी नयाँ जन्म पाएका छौँ, हामी ख्रिस्टमा विजय भएका छौँ। हाम्रै शक्तिमा छैन, धार्मिकतामा छैन, विश्वास गर्यो हामीले, रेस्पोन्स गर्यो, त्यसलाई स्वीकार गर्यो, तर सब काम परमेश्वरको हुन्छ। त्यस कारणले यो कुरो बुझ्नुपर्छ, हामीलाई उद्धार गर्ने काम टोटालिटीमा परमेश्वरले गर्नुभयो। त्यही म मेरो मण्डली स्थापना गर्नेछु, त्यहाँ पत्रुसलाई भन्दाखेरि यो कुरा तिमीले भनेको होइन, यो शरीरले भनेको होइन, यो त परमेश्वर पिताबाट प्रकट भएको। कुनै पनि स्वर्गीय अनन्तसम्म प्रभाव पर्ने कुरा परमेश्वरबाट हुन्छ तपाईँ र मेरो जीवनमा, त्यसैले हामीले घमण्ड गर्ने काम के पनि हुँदैन। युहन्ना 15 अध्याय तपाईँले पुरै पढ्नुभयो भने दागको बोट र हाँगाको कुरा छ। क्रिस कन्सियस किन हुनु पर्यो? दागको बोट म हुँ, यो 5 पदमा तिमीहरू चाहिँ हाँगाहरू हो, यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिनीहरू केही गर्न सक्दैनौ। त्यसैले क्रिस कन्सियस जीवन, त्यस्तो व्यक्ति हामी हुनुपर्छ। त्यसको मतलब के, हरेक अवस्थामा, हरेक विषयमा, हरेक व्यक्तिको विचारमा, बिचमा, कुनै पनि समस्या, कुनै पनि राम्रो, कुनै पनि डिसिजन, हर कुरामा हामीले येशु ख्रिस्टमा रहेर ध्यान दिएर विचार गर्नुपर्छ। उहाँको उपस्थितिलाई थाहा गरेर, उहाँको योजनालाई विचार गरेर, महिमालाई विचार गरेर, अनि हामीले त्यसलाई पुरा मध्यनजर गरेर जिउनुपर्ने हुन्छ। पक्का क्रिस्चियन प्रत्येक समस्या, जस्तो ठुलो सानो समस्या होस्, जोसँग समस्या होस्, त्यो अवस्थामा त्यहाँ तपाईँ र मेरो साथमा, बिचमा उहाँ हुनुहुन्छ, अनि तपाईँ त्यस अवस्थाको समाधान उहाँमा भरोसा गरेर खोज्नुहुन्छ। वास्तवमा यदि उहाँमा भरोसा गर्नु हुन्न भने चाहिँ तपाईँ अरू मान्छेलाई कि चाहिँ आफैलाई भरोसा गर्नुहुन्छ अरू परिस्थितिलाई। अनि जब त्यस्तो हुन्छ, आफ्नै सोच अरूलाई भरोसा गर्न थाल्नुहुन्छ, तपाईँमा चिन्ता फिक्री, तपाईँमा अहम्ता, स्वार्थी कुरा आउन थाल्दछ, अनि त्यो कुरा त पुरा हुँदैन, त्यसपछि तपाईँ फ्रस्ट्रेट, एकदमै धेरै किसिमको परिस्थिति आत्मिक रूपमा तपाईँमा आउँदछ। अनि कतिपटक यस्ता मानिसहरू हामी देख्छौँ, सदैव चिन्तित रहन्छन्, हरेक कुरामा नेगेटिभ कुरा गरिराखेका हुन्छन्। प्रियहरू, परमेश्वरले हामीलाई विजयी जीवन भौतिक रूपमा सफलता दिएर होइन, आत्मिक रूपमा आशिष दिएर गर्नुहुन्छ। त्यसैले यो कुरो हामीले बुझ्नुपर्छ, हाम्रो जीवन आत्मिकी हो, अनि परमेश्वरले भनेको कुरा कसैले काट्नु सक्दैन, उहाँले पुरा गर्नुहुन्छ। पावलले रोमी 8 अध्यायमा त्यही कुरा भनेका छन्, परमेश्वरबाट हामीलाई केही कुराले अलग गर्न सक्दैन। हामीले तपाईँलाई, मैले हडसन टेलरको बारेमा धेरैचोटि भनेको छु, वास्तवमा हडसन टेलरको किताबहरूमा धेरै कुरा लेखेको छ, परमेश्वरले यो मान्छेलाई एकदम शक्तिशालीपूर्वक, सबभन्दा धेरै जनसङ्ख्या भएको देशमा सुसमाचार ल्याउने र मानिसहरूलाई ख्रिस्ट चिनाउने काममा प्रयोग गर्नुभयो, नि यो मान्छेले त्यो सेवामा जानुभन्दा अगाडि के गर्नुपर्छ भनेर परमेश्वरमा महिनौ घुँडा टेकेर प्रार्थना गरेका थिए। अनि यिनले चाहिँ आफ्नो जीवन परमेश्वरलाई सुम्पे, यहाँसम्म कि उनलाई चाइनाको मिसनमा चाहिने आर्थिकदेखि हर कुरा, मान्छेलाई नभन्ने, मान्छेलाई नमाग्ने यो डिसिजन गरे। त्यसको बारेमा आज धेरै मान्छेले कुरा गर्छ, फादर अफ फेथ मिसन भन्छ हर्सन टेलरलाई, विश्वासमा जिउने केवल परमेश्वरमा, यदि उहाँले योजना गर्नुभएको छ भने उहाँले पुरा गर्नुहुन्छ, त्यस कारण उहाँले चिन्ता फिक्री केही गर्नुहुँदैन, टोटल विश्वासमा। अनि वास्तवमा त्यो बाइबलीय कुरा हो। अनि उनले धेरैचोटि, एकजना त्यो एकजना पास्टर त्यही चिनमा रहेछन्, उसको चाहिँ 150 जना विश्वासी रहेछ, अनि यो मान्छे चाहिँ त्यो चर्चको विषयमा, अब हामी जो पास्टर हुन्छौँ हामीलाई थाहा छ, कति धेरै मेहनत गरेर हुन्छ, अब अलिकति त्यस्तै खालको मान्छेलाई पनि माया गर्छ, राम्रो मान्छेलाई पनि माया गर्छ, हरेकको आत्मिक उत्थान देख्न चाहन्छ, तर त्यो मान्छेहरू जो अलिकति त्यस्तै हुन्छ, त्यो मान्छेले केही कुरा बुझ्दैन, अझै पास्टरको विरोध गरेर कुरा काटेर दुनियाँभरको कुरा विभाजन ल्याएर हिँड्छ, त्यसले के हुन्छ, पास्टरको हृदय छिया छिया हुन्छ। मण्डली एउटा ठाउँ हो जहाँ पास्टर भएको व्यक्तिलाई धेरै दुःख हुन्छ, अनि त्यस्तै यो व्यक्ति छटपट छटपट एकदमै चिन्ता गर्दो रहेछ, 250 जना विश्वासी उसको रहेछ, अनि उसले हर्सन टेलरलाई भेटेछ, अनि हर्सन टेलरको स्वभाव देख्दाखेरि यो मान्छे छक छक परेछ, म यति 250 जना विश्वासीलाई सेवा गरिरहेछु, मलाई यस्तो चिन्ता र फिक्री छ, तर यो मान्छे 1000 मिसिनरी यसको अन्डरमा छ, कसैलाई भन्दैन यसको आवश्यकता पनि, तर यो किन यसरी शान्त, आनन्द, एकदम कन्टेन्ट, एकदम उसलाई के चिन्ता छैन, ढुक्कै, यो कसरी भयो? कहिलेकाहीँ उसको मिसिनरीहरू चाइनामा धेरै विरोध गरेर पिटाइ खाएका छन्, मारिएका छन् दुनियाँभरको, यसलाई किन चिन्ता छैन? अनि हर्सन टेलरको बारेमा विचार गर्दा उसले चाहिँ आफ्नो भरोसा परमेश्वरलाई राख्यो। अनि उसले भन्थे अरे यो मिसिनेरीहरू चाहिँ मेरा होइन, यो मिसिनेरीहरू येसुका हुन्, मैले उहाँको हातमा सुम्पिसकेको छु। त्यसैले उनी चिन्ता कहिले लिँदैन थिए। अनि हर्सन टेलरको भनाइ यही थियो, ख्रिस यिनीहरू ख्रिसका हुन् अनि यिनीहरूको खाँचो, यिनीहरूको अवस्था, यिनीहरूको समस्या ख्रिसलाई थाहा छ। उहाँमा राखिसकेँ म चिन्ता लिन्न, किनभने उहाँले नै सबै कुरा गर्नुहुन्छ। हर्सन टेलरको विश्वास, तपाईँ र ममा यो विश्वास हुनुपर्छ, आफ्नो कर्तव्य ठिक गर्ने तर चिन्ता फिक्री उहाँमा राख्ने, किनभने सबै काम उहाँको हो। जब मण्डलीको कुरा आउँदछ होइन, एकचोटि स्विजरल्यान्डमा एकजना व्यक्तिसँग हर्सन टेलर प्रार्थनामा बसेछन्। विशेष गरी यो मान्छे चाहिँ हर्सन टेलरको बारेमा थाहा छ, हर्सन टेलर चाहिँ आत्माले अगुवाई भएका व्यक्ति, अनि मानिसहरू उहाँसँग बसेर प्रार्थना गर्न चाहन्थे, किनभने हर्सन टेलरसँग प्रार्थना गर्दै गर्दाखेरि परमेश्वरको आत्माले हर्सन टेलरलाई त्यो कुन कुरा परमेश्वरको इच्छा छ प्रकट गरिदिनुहुन्थ्यो, त्यो कुरो देखिन्थ्यो। त्यसैले उसलाई एकदमै उनीसँग प्रार्थना गर्न मन लागेको छ। अनि यो मान्छेले सँगसँगै प्रार्थना गर्दै गर्दाखेरि त्यो दिन स्विजरल्यान्डमा हर्सन टेलरले टोटल्ली साउथ अमेरिकाको बारेमा प्रार्थना गरे, चाइनाको बारेमा सम्झना पनि गरेनन्। अनि त्यो मान्छे दङ्ग पर्यो। अनि पछि उसलाई थाहा भयो कि हर्सन टेलर चाइनाको बारेमा परमेश्वरको हातमा राखिसकेका थिए, अब चिन्ता गर्नु पर्दैन। तर साउथ अमेरिकामा प्रार्थनाको खाँचो थियो, उनलाई परमेश्वरको आत्माले त्यो देखाउनु भयो। अनि त्यो मान्छे तिन छक परे। तर हामीहरू धेरै जस्तो के छौँ भने हामी कसलाई भेट्यौँ भनेदेखि सबभन्दा बढी मेरो काम के, मैले के गर्छु, मेरो उद्योग के, यो सबै कुरा मेरो बारेमा हामीलाई धेरै चासो हुन्छ। त्यसमा तपाईँ र मैले ख्रिस्का हुनलाई चाहिँ यो मेरो म भन्ने कुरालाई चाहिँ हामीले बिर्सिनुपर्छ। केही पनि कसैलाई सुनाउनु पर्दैन जुन चाहिँ मैले गरेको यति ठुलो अङ्ग्रेजीमा एचिभमेन्ट भन्छ। जब एचिभमेन्ट मान्छेलाई सुनाउने क्रममा लाग्छौँ नि हामी त गलत भइहाल्छौँ, त्यहाँ हामी त आफै श्रेय लिन थाल्छौँ। तपाईँ र मेरो काम केवल परमेश्वरमा भरोसा गर्ने, हर्सन टेलरको जीवनमा यो प्रष्ट थियो। अनि कति मानिसहरूले मौका पायो भने चाहिँ आफैलाई एडभर्टाइज गर्छन्, आफैलाई बढाइ चढाइ गर्छन्। यो त सय कडा कति मान्छे भेटिन्छ तपाईँले कल्पना गर्नुहोस्, आफूले गरेका कुरा भन्न जब जसलाई पनि रमाइलो लाग्छ होइन। तर तपाईँ र म आत्मामा स्वतन्त्र छौँ भने त्यस्तो मान्छेले आफ्नो बारेमा भन्दैन, जहिले पनि ख्रिसको बारेमा भन्छ, जहिले पनि ख्रिसलाई उचाल्दछ। अनि यो कुरो विचार गर्नुहोस्, यो आत्मिक लडाइँको यो पनि एउटा मुख्य भाग हो। त्यसैले हर्सन टेलरसँग प्रार्थना गर्न ती मानिसहरू एकदमै रुचाउँथे। उनी चाहिँ कुनै पनि समस्याबाट स्वतन्त्र थिए, न स्वार्थबाट, न आफैलाई प्रचार गर्नबाट, न कसैले उनलाई केही नराम्रो भन्छबाट, न उनको एउटै छ कि उनी राम्रो परमेश्वरमा भरोसामा जिउँछन्। उनको दिनदिनको बाटो येशूको बाटो हो, उनलाई निश्चित छ। त्यसकारण उनी जहिले पनि पुरा आत्मिकी स्वतन्त्रतामा थिए, त्यसकारणले उनलाई परमेश्वरले देखाउनुहुन्थ्यो। सम्पूर्ण रूपमा पवित्र आत्माको अधीनमा रहनु चाहिँ मानिसको लागि अति आवश्यक छ। वास्तवमा जब हामी पवित्र आत्माको अगुवाईमा पुरा भरोसा गर्दछौँ, परमेश्वरले हामीलाई अगुवाई गरेको कुरा हामीलाई थाहा हुन्छ। सुरुमा जबसम्म हामीले उहाँमा पुरा भरोसा गर्दैनौँ हामीलाई थाहा हुँदैन, तर तपाईँले परमेश्वरमा भरोसा गरेर तपाईँको जीवन पनि पवित्रतामा उहाँको मात्र महिमा गर्ने, कसैप्रति कुनै खालको संसारिक तवरको कुराहरू नगर्ने हुनुपर्दछ। अनि त्यस्तो खालको जीवन वास्तवमा बहुत सुन्दर जीवन हो, त्यस्तो विचार बहुत सुन्दर। तपाईँको कोही शत्रु नै छैन, कसैको बारेमा केही सोच्नै पर्दैन, किनभने मान्छेको शत्रु किन हुन्छ नि, स्वार्थ कारणले, घमण्ड कारणले। उसले त यसो पो गरिदिन्छ कि मलाई, ऊ त अगाडि पो बढ्छ कि, यो अगाडि बढिरहेछ, त्यो डाहाले भित्रभित्रै, त्यो त शैतानले उसलाई त कब्जा गरिसक्यो। जो मान्छे डाहामा जिउँछ त्यो शैतानको कब्जामा परेको एउटा शैतानको कैदी हो, नाम जसको सुकै लियोस्। त्यही कारण हामीले भूल गर्नु हुँदैन, यो कुरामा अलमल हुनु हुँदैन। त्यस कारणले आत्मिकी जीवनको कुरा गर्दै गर्दाखेरि हामीले यो कुरा प्रष्ट बुझ्नुपर्ने हुन्छ, महत्त्वपूर्ण कुरा। एफिसी 2:6 ख्रिससँग आफ्नो स्थानमा रहने र ख्रिसकै अनुसारको स्वर्गीय दृष्टिकोण, भ्यू पोइन्ट अनुसार हिँड्ने, पृथ्वीको बारेमा स्वर्गीय भ्यू पोइन्ट, पृथ्वीको बारेमा पनि येशूको जस्तो विचार गर्ने हामी हुनु सक्नुपर्छ। अनि तपाईँलाई म त्यो पोइन्ट यहाँ पढ्न चाहन्छु। एफिसी 2:6 के छ? उहाँसँग हामी उठाउनु भयो अनि स्वर्गीय स्थानमा ख्रीष्ट येशूसँग बसाल्नु भयो। हाम्रो भ्यु पोइन्ट स्वर्गको भ्यु पोइन्ट हुनुपर्छ। स्वर्गको इच्छा, स्वर्गको उद्देश्य, वास्तवमा स्वर्गको इच्छा संसारको विषयमा के छ त्यो कुरा बुझ्न जरुरी छ। अर्को शब्दमा भन्नुपर्दा पृथ्वीमा भएका कुराहरूको बारेमा स्वर्गीय विचार के हो, स्वर्गले के चाहेको छ भनेको जो परमेश्वरले के चाहनुहुन्छ, यो एकदमै महत्त्वपूर्ण स्वर्गको भ्यु पोइन्ट। किनभने परमेश्वरको बारेमा हामीले बुझ्न जरुरी छ। स्वर्गको भ्यु पोइन्ट बुझ्दाखेरि परमेश्वरको बारेमा के छ, यो एट्रिब्युट्स भनेको चाहिँ दुईवटा छ। यो डक्ट्रिनमा तपाईँले पढ्नुभयो भने नेचुरल भन्ने एउटा छ भनेदेखि, एट्रिब्युट्स भन्ने एउटा छ भनेदेखि, स्वभाव नेचर भन्ने अर्को छ, अनि कहिलेकाहीँ छुट्याएर लेखिएको छ त्यो परमेश्वरको बारेमा, उहाँको चरित्र, उहाँको स्वभाव कस्तो छ। अनि हामी यहाँनिर एट्रिब्युट्स नै हेर्छौँ, उहाँको गुण अथवा स्वभाव। स्वर्गको विचार पृथ्वीको बारेमा के छ भन्ने कुरा विचार गर्दाखेरि परमेश्वर कस्तो हुनुहुन्छ भन्ने बुझ्नुपर्छ, उहाँको स्वभाव के छ भन्ने बुझ्नुपर्छ। यहाँ उहाँको स्वभाव परमेश्वरको बारेमा के छ, यो अम्निसाइन्स भन्ने अङ्ग्रेजी शब्द हो, त्यो सर्वज्ञानी भनेको चाहिँ उहाँमा समय पनि सीमित छैन। हामीलाई बाइबलमा लेखेको अनुसार संसारलाई सृष्टि गर्नुभन्दा अगाडि उहाँले हामीलाई चिन्नुहुन्थ्यो। हाम्रो सृष्टि त परै जाओस्, संसारलाई सृष्टि गर्नुभन्दा अगाडि तपाईँ र मलाई उहाँले अलग गरेर चुन्नुभयो, त्यो कुरो बाइबलमा प्रष्ट लेखिएको छ, अम्निसाइन्स। दोस्रो कुरा, परमेश्वर सर्वशक्तिमान, अम्निपोटेन्स, उहाँभन्दा माथि शक्तिमा कोही छैन। एउटा शब्द छ अर्को बाइबलमा, सर्वभौम भन्छ, सवरन गड, सवरन भनेको चाहिँ उहाँलाई कसैले केही भन्दैन, उहाँले जे चाहनुहुन्छ त्यो हुन्छ, त्यो कुरो हामीले कहिलेकाहीँ भुल्छौँ। अनि अर्को चाहिँ सर्वव्यापी, अम्नि प्रेजेन्स भन्छ, एकैचोटि सबै ठाउँमा हुन सक्नुहुन्छ, अनन्तमा हुन सक्नुहुन्छ। उहाँ कुनै कुरा तपाईँ र मेरो दिमागले उहाँलाई अङ्ग्रेजीमा कम्प्रेहेन्ड भन्छ, त्यसलाई विचार गरेर यस्तो भन्न सक्दैनौँ, किनभने हामी सीमित दिमागका हौँ। अर्को कुरो, उहाँ चाहिँ इटर्निटी, अल्फा र ओमेगा भन्छ, एभर लास्टिङ भन्छ, अनन्त हुनुहुन्छ, यो परमेश्वरको स्वभाव हो। अर्को हो, यो चाहिँ मोरल, यो चाहिँ के थियो, नेचुरल एट्रिब्युट्स, प्राकृतिक स्वभाव। अर्को चाहिँ नैतिक गुणहरू, उहाँको नैतिक गुणहरू के हुन्। त्यस कारण तपाईँ र म ख्रीष्टको चरित्रमा बन्नु, ख्रीष्टको स्वभावमा बन्नु, तपाईँ र ममा ख्रीष्टको आत्मा अनुसार हिँड्नु, तपाईँ र म पनि परमेश्वरको यो कुराले प्रभाव पारेको हुन्छ, उहाँ पवित्र हुनुहुन्छ, परमेश्वरको नैतिक स्वभाव पवित्र, पवित्रताको बारेमा धेरै कुरा छ, त्यति मात्रै भन्छु, हामीलाई पनि पवित्र हुने आज्ञा छ। उहाँ धर्मी हुनुहुन्छ, राइचसनेस, धार्मिकता, उहाँको धार्मिकता सबैको अगाडि टल्दैन, निष्पक्ष फेयर हुनुहुन्छ। अर्को तेस्रो कुरा, उहाँ फेथफुलनेस, विश्वासयोग्य। हामी त यहाँ त धोका दिने नै छौँ धेरै जस्तो, एकदम धोकाधारी, होइन, भन्छ नि सापलाई दुध खुवाएर बचायो आफैलाई टोक्छ, अनि मैले मान्छेहरू त्यस्तो देखेको छु सापकै स्वभावको, किनभने सैतानको आत्मालाई त सापै भन्छ नि त, होइन र, जानी नजानी हामी कति छिटो फस्या छ, यो कुरो हरेकले आफैलाई जाँच्यो भने उसैको लागि सबभन्दा ठुलो आशिष हुन्छ। अर्को परमेश्वर, मर्सी भनेको, कृपा भनेको चाहिँ हामीले नकमाएको कुरा। अर्को कुरा चाहिँ दया, लभिङ काइन्डनेसको नेपालीमा चाहिँ, लभिङ काइन्डनेस भनेको धेरै गहिरो शब्द हो तर हामीले नेपालीमा दया लेख्ने गर्छौँ। अर्को चाहिँ प्रेम, लभिङ काइन्डनेस यो चाहिँ हामीप्रतिको त्यो, तर प्रेम भन्ने बित्तिकै एक्सन भन्ने बुझिन्छ, त्यस कारणले यो कुरा चाहिँ हामीले ध्यान दिनुपर्छ। परमेश्वर सिद्ध हुनुहुन्छ र उहाँको दृष्टिकोण पर्फेक्ट छ, यो कुरा हामीले विचार गर्नुपर्छ। सो परमेश्वरको बारेमा हामीले विचार गर्दाखेरि, अनि त्यस कारणले यो कुरो प्रष्ट हुन जरुरी छ, हामीले विश्वासद्वारा ख्रीष्टमा उहाँको साथमा उहाँसँगै बसेर तपाईँ र मेरो स्वभाव यो येशूको स्वभावसँग मिलेको हुन्छ, हामी त्यतातिर बदलिराखेका हुन्छौँ, अनि पृथ्वीमा हेर्दै गर्दाखेरि तपाईँ र म स्वर्गीय स्वभावमा, स्वर्गीय दृष्टिकोणमा, स्वर्गीय चाहनामा, स्वर्गीय योजनामा, तपाईँ र म संसारिक दाह, कम्पिटिसन, विभिन्न किसिमका ईर्ष्या, तितोपना, यो सबै कुरा छैन। यो त संसारको भयो, यो कुरा बुझ्नुपर्छ। कति मान्छेहरू होइन, मैले सुनेको छु, कोही कोही मान्छे पास्टर भएर मान्छेसँग रिसाउँछ, जयमसी फर्काउँदैन, मान्छेसँग बोल्न अप्ठ्यारो मान्छ, यो किन हुन्छ? अब कहिलेकाहीँ बच्चा जस्तै होला विश्वास गरेको, तर म धेरैचोटि के भन्ने गर्छु भने यो जस्तो सिकर खोज थियो, तर कहिले येसुलाई हृदय दिएन, येसुले उसको हृदय बदला छैन, नयाँ जन्मै छैन। खालि शब्दहरू पढेर हुँदैन प्रियहरू, हो हामीमा नयाँ जन्म आउनुपर्छ, ख्रिस्टमा हुनुपर्छ। अनि धेरै जस्तो मान्छेहरू स्वर्गमा बसेर, स्वर्गबाट परमेश्वरको दृष्टिबाट पृथ्वीका कुराहरू हेरेर परमेश्वरको योजना र इच्छालाई चाहने व्यक्तिहरू, हामी परमेश्वरका छोराछोरीहरू, तर संसारमा हुनेहरू चाहिँ त्यस्तो होइन कि गणेउला जस्तो त्यहाँ रलिङ 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 होइन, विचार गर्नुहोस् गणेउला हाना थाप गरेर एकले अर्काले के गर्छ, त्यहीँ खाइरह हुन्छ होइन, गणेउला देख्नु भएको छ, उसलाई स्वर्गको मतलब छैन। कतिजना क्रिस्चियनहरू गणेउला जस्ता छन्। त्यसैले हामी आफैलाई जान्नुपर्छ, कुनै पनि परिस्थितिमा परमेश्वरमा भरोसा गर्नु जरुरी छ, अनि परमेश्वरको इच्छा खोज्न जरुरी छ। जब उहाँले त्यो इच्छालाई प्रकट गर्नुहुन्छ, जुन बेलामा तपाईँ र मैले परमेश्वरलाईको इच्छा खोज्दैछौँ नि, त्यो हाम्रो के पनि एजेन्डा हुनु हुँदैन। धेरै जस्तो मान्छेको एजेन्डा कसरी पैसा बचाउने, कसरी नाम कमाउने, कसरी मेरो बनाउने, मेरो छोराछोरी राम्रो बनाउने, यो हुन्छ नि, अनि त्यो एकदम ठिक लाग्छ। तर जब तपाईँ परमेश्वरकोमा उहाँको इच्छा खोज्नुहुन्छ नि, यो सबै कुरो ओपनली परमेश्वरको हातमा राख्नुपर्छ, उहाँले के चाहनुहुन्छ त्यो होस्। त्यस्तो व्यक्ति मात्रै वास्तवमा परमेश्वरको स्वर्गीय स्थानमा बसालिएको हुन्छ, त्यो चाहिँ क्रिस्चियन हो प्रियहरू। अनि त्यही कारणले कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि, त्यो खालि भन्नको लागि भने होइन, दे रियली बिकम न्यू, उनीहरूको विचार नयाँ छ, हृदय नयाँ छ, व्यवहार नयाँ छ, टोटली दे आर क्रिस्चियन, उनीहरू परमेश्वरका हुन् प्रियहरू, त्योभन्दा फरक होइन। अनि हामी कोसिस गर्छौँ, हामी लडाइँ गर्छौँ, तर हामी गणेउलाकै सीमिततामा छौँ। परमेश्वरको इच्छा जब तपाईँले पुरा खुला भएर खोज्नुहुन्छ, अनि परमेश्वरले प्रकट गरिदिनुहुन्छ। अब परमेश्वरले प्रकट गरेको इच्छा तपाईँ र मेरो जीवनमा जे छ, त्यसलाई पुरा गर्न पनि हामीले के गर्नुपर्छ, परमेश्वरमा भरोसा गर्नुपर्छ, अनि पर्खनुपर्छ धीरजता साथ, अनि तपाईँले परमेश्वरले त्यो कुरा पुरा गरेको देख्नुहुन्छ। स्वार्थ त्याग गरेको जीवन, निस्वार्थ, स्वार्थपन नै पापको सबभन्दा बेस हो, स्वार्थिता, सेल्फिसनेस। सेल्फिसनेस नत्यागेको व्यक्ति येशूको चेला हुन सक्दैन। तपाईँलाई किटेर भनिदिन्छु, यो खालको प्रचार वास्तवमा मान्छेले गर्दैन। तर संसारमा भएका सबै क्रिस्चियन स्वर्ग जाने क्रिस्चियन होइन, तपाईँलाई यो प्रष्ट होस्। त्यही कारणले तपाईँ विश्वास कुन चाहिँ गर्नुहुन्छ, यो संसारमा चलिराखेको कि परमेश्वरको वचनले भनेको? कोही मेरो पछि आउने इच्छा गर्छ भने उसले दिनौ आफैलाई इन्कार गरोस्, आफ्नो क्रोस बोकोस्, अनि मेरो पछि लागोस्। परमेश्वरको वचनमा त्यो के मिठोको लागि भनेको हो? आत्मिकी सिद्धान्त। हामी कुनै पनि व्यक्ति ख्रिस्टमा कन्भर्ट हुने कुराको बारेमा एक दुईवटा कुरा तपाईँलाई म भन्न चाहन्छु, कन्भर्ट हुने कुराको बारेमा, ख्रिस्टमा कन्भर्ट, कुनै पनि व्यक्ति ख्रिस्टमा कन्भर्ट हुने कुराको बारेमा, त्यो नयाँ जीवनको सुरुवात। अनि कतिचोटि यो बुझेको छैन मान्छेले, पास्टरले सबै कुरा पुरा गर्छ भन्छ, पश्चातापको बारेमा भन्छ, धार्मिकताको बारेमा भन्छ, पापको बारेमा भन्छ, आत्माको बारेमा भन्छ, नयाँ जन्मको बारेमा भन्छ, अनि सोध्छ, उसले प्रश्न पनि ठिक दिन्छ उत्तर, तर हृदयमा लागू गरे हुँदैन धेरैको। अनि वास्तवमा कन्भर्जन सबभन्दा मुख्य हो। हामी जुन चाहिँ लडाइँको कुरा गर्छौँ, सिपाहीमा भर्ना भएको छ कि छैन, यो सबभन्दा ठुलो कुरा हो प्रियहरू हो। मानिसलाई पापको बारेमा मानिलिने, स्वीकार गर्ने सबभन्दा महत्त्वपूर्ण कुरा हो। पवित्र आत्माको कामबाट परमेश्वर त्यो पुरा गर्नुहुन्छ मान्छेको। जस्तो एउटा मुक्तिको सिद्धान्त, पहिला यो एउटा पद पढेर हामी त्यसलाई अलिकति हेर्छौँ, कसरी मान्छेले मुक्ति पाउँछ। तपाईँहरू म पास्टर छौँ, वर्षौँ वर्षदेखि विश्वास गरेका छौँ, तर कहिलेकाहीँ हामीले मुक्तिको सिद्धान्त, यो मुक्तिको काम कसरी हुन्छ, द मिनिङ के भन्छ त्यसलाई, डक्ट्रिन अफ सेल्भेसन, बाइबलमा प्रशस्त छ, मसँग यो यसको बारेमा बाइबल कलेजबाट किताब छ मसँग, लट्स अफ थिङ्स हियर, टोटली बिब्लिकल, कति धेरै छ। हामीले कति कुरा त बुझेकै छैनौँ किनभने हामीले सिकेकै छैन। सबै मान्छेको उद्धारको काम पवित्र आत्माले गर्नुहुन्छ, मान्छेले आफैले के पनि गर्न सक्दैन, होली स्पिरिट पवित्र आत्माले गर्नुहुन्छ। पवित्र आत्माको कामबाट परमेश्वर हामीमा पश्चाताप गर्ने इच्छा दिनुहुन्छ अनि भरोसा गर्ने इच्छा दिनुहुन्छ। कुनै पनि व्यक्तिको मुक्ति अथवा कन्भर्जन भन्छ, रूपान्तरण, परमेश्वरले सबै कदम पुरा गर्नुहुन्छ अनि हामीले त्यो कुरा बुझ्नुपर्छ। पुरा तवरले हामीले त्यो कुरालाई मानिलिनुपर्छ, पछ्याउनु पर्छ। पवित्र आत्माले ती सबै कुरामा हामीलाई अगुवाई गर्नुहुन्छ, सबै पापबारे हामीलाई कन्भिन्स गर्नुहुन्छ अथवा स्वीकार गर्न हामीलाई बुझाउनुहुन्छ अनि उहाँको पश्चातापमा हामीलाई डोर्याउनुहुन्छ। त्यस कारणले जबसम्म हामीले यो पूर्ण रूपमा बुझ्दैनौँ, होइन, विश्वास भन्दाखेरि विश्वास गर्न निश्चयता पवित्र आत्माले परमेश्वरको वरदानको रूपमा दिनुहुन्छ अनि नयाँ जन्मको अनुभवमा उहाँले नै ल्याउनुहुन्छ। त्यस कारणले सबै काम परमेश्वरले गर्नुहुन्छ तर पश्चाताप विश्वास सम्पूर्ण हृदयले गर्नुपर्ने हुन्छ, आधा आधीले काम लाग्दैन। यहाँ के छ यरमियामा, जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्छौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ, जब सारा हृदयले खोज्छौ खोजेर पाउनेछौ। तपाईँ र मेरो हृदयले, सारा हृदय मुक्ति चाहने अनि अरू बाँकी जति क्रिस्चियन भएर उपलब्ध हुने फाइदा चाहने, स्टेपिङ स्टोन डजन्ट वर्क। यहाँनिर मत्तीमा यसु प्रभुले के भन्छ, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, घचघच्याउ त तिमीहरूको निम्ति उगारिन्छ, किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, जसले घचघच ढकढकाउँछ त्यसको निम्ति उगारिनेछ। प्रियहरू, यो हाम्रो उद्धारको बारेमा यहाँ छ भने तपाईँलाई म अलिकति यो पश्चातापको बारेमा एक दुईवटा कुरा भनेर आज चाहन्छु। वास्तवमा पश्चातापको बारेमा हामीले धेरैचोटि बुझेका छैनौँ, पश्चातापको सिद्धान्त अनि यसको बारेमा तपाईँलाई यो मुक्तिको सिद्धान्त, द डक्ट्रिन अफ स्याल्भेसन, यो प्रष्ट बाइबलमा के भनेको छ बुझ्न जरुरी छ। बुझ्नु मात्रै होइन, त्यसलाई स्वीकार्नु, त्यसमा आफैलाई सरेन्डर गर्नु जरुरी छ। धर्मशास्त्रमा पश्चातापको सिद्धान्तलाई एकदम ठुलो महत्त्व दिएको छ अनि यसलाई हामी व्यवस्था गर्न सक्दैनौँ। पश्चातापमा के कुरा हुन्छ, पापको स्वीकार हुन्छ, सबै पापको स्वीकार, तपाईँले जन्मेदेखि जानेदेखि नजानेदेखि गरेका सब पापलाई स्वीकार गर्नुपर्छ। त्यसको मतलब त्यसलाई त्याग्नुपर्छ, सबै पापलाई पुरा त्याग्नुपर्छ, त्यसको सबै कुरा त्याग्नुपर्छ, तपाईँमा कहिले पनि ज्वरो पनि रहनु हुँदैन। अनि त्यसपछि पश्चातापमा यो दुईवटा कुरा यहाँ भयो, होइन, स्वीकार्ने त्याग्ने। तेस्रो कुरा के भयो, पश्चातापले चाहिँ आफ्नो पुरानो मार्ग त्यागेर, स्वार्थी मार्ग त्यागेर, आफैलाई पुरा फाइदा गर्ने मार्ग त्यागेर परमेश्वरको मार्गतर्फ 180 डिग्री फर्कने भन्छ, 180 डिग्री फर्कनुपर्छ, त्यो पश्चाताप। अनि अर्को कुरो, यो पश्चाताप तपाईँ र ममा आफै हुँदैन, यो ईश्वरीय वरदान हो, पवित्र आत्माद्वारा आउने कुरा हो, तपाईँ मेरो शक्तिले हुँदैन, यो सबै परमेश्वर। तपाईँ र म जब परमेश्वरमा पुरा भरोसा गरेर फर्कन्छौँ अनि यो कुरा आउन सक्दछ। अर्को यो पश्चातापको बारेमा कुरा गर्दाखेरि, पश्चातापको बारेमा कुरा गर्दाखेरि बाइबलमा थुप्रै कुरा छ। बत्तिसमा दिने युहन्नाले सबभन्दा पहिला उनले सार्वजनिक रूपमा प्रचार गर्दाखेरि पश्चातापको आह्वान गरेका थिए, पश्चातापको आह्वान, तपाईँले यहाँ पढ्नुहोस् त, बत्तिसमा दिने युहन्नाले पश्चातापको प्रचार गरे अनि यहाँनिर मत्ती 3:1-2 त्यही समय बत्तिसमा दिने युहन्ना यहुदियाको उजाड स्थानमा आए र यसो भन्दै प्रचार गर्न लागे, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आएको छ। अनि यो पश्चातापको बारेमा हामीले प्रष्ट बुझ्न जरुरी छ। अनि तपाईँलाई मैले यो लेख्दै थिएँ अनि मैले पुरा बनाउन सकेन, त्यस कारणले यहाँ म मेरो अर्को ल्याप के अरे आइप्याडबाट पढ्छु। त्यसपछि अर्को कुरा, पश्चातापको बारेमा येशु प्रभुको पहिलो प्रचार पश्चातापबाट सुरु भएको छ, मत्ती 4:17 त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आएको छ। येसुको प्रचारमा पश्चातापलाई पहिलो कुरा छ, हामी पश्चातापको बारेमा बुझेकै छैनौँ। अघि तपाईँलाई मैले पश्चातापको बारेमा विस्तृत कुरा भनेको छु, जुन परमेश्वरबाट आउँछ, पवित्र आत्माबाट आउँछ। त्यसपछि अर्को कुरा के छ, पश्चाताप येसु प्रभुले चेलाहरूलाई तालिम गरेपछि पहिला 12 जनालाई त्यसपछि 70 जनालाई प्रचारमा पठाउनु भयो। अनि त्यतिखेर उहाँले तिनीहरूलाई के भन्नु, पश्चातापको प्रचार गर्ने आज्ञा दिनुभयो। तपाईँले लुका 24:47 हेर्नुभयो भने, अनि जेरुसलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चाताप र पाप क्षमाको प्रचार हुनुपर्छ, यो कुरा उहाँले भन्नुभयो। अर्को मर्कुस 6:12, तब तिनीहरू निस्केर गई मानिसहरूले पश्चाताप गरून् भनी प्रचार गरे। अब तपाईँले प्रेरितहरूको बारेमा हेर्नुहोस्, प्रेरितको पुस्तकमा प्रेरितहरूको प्रचारमा पश्चाताप एकदमै मुख्य कुरा थियो। उनीहरूले गरेको प्रचार पश्चातापको थियो। पत्रुसले पश्चातापबाट प्रचार सुरु गरे। प्रेरित 2:38 पत्रुसले तिनीहरूलाई भने, पश्चाताप गर, तिमीहरूका पाप क्षमाको निम्ति येशु ख्रिस्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लियो र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। पश्चाताप गर, येशु ख्रिस्टमा विश्वास गर। यो पत्रुसको प्रचार, पावलको प्रचार, प्रेरित 20:21 पावलले पनि पश्चातापबाट प्रचार सुरु गरेका छन्। पश्चाताप यहुदीहरूलाई र ग्रिकहरूलाई पश्चाताप गरेर परमेश्वरपट्टि फर्कनु र आफ्नो हाम्रा प्रभु येशु ख्रिस्टमाथि विश्वास राख्नु भन्ने कुराको गवाही मैले दिएको छु। अनि त्यसपछि पश्चाताप सम्बन्धी कुरामा विचार गर्दाखेरि तपाईँले अरू अरू एउटा दुईवटा पदमा म भन्नु, दोस्रो पत्रुस 3:9 आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्न कुनै भन्ने कसै कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस् र सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ। या पत्रुसले के भन्छ, 2 पत्रुस 3:9, सबैजनाले पश्चाताप गरून्, प्रियहरू हो, तपाईँ र मेरो वरिपरि जो मान्छे पापमा जिउँछ पश्चातापमा डोर्याउनु पर्छ, प्रार्थना गर्नुहोस् कि पवित्र आत्मामा तिनीहरू पश्चातापी बन्न सकुन्। अनि जो मान्छे विश्वासी हुँ भन्छ, पाप कर्ममा दिन दिन जिउँछ, शैतानकै सन्तान भइराखेको छ। बाइबलमा क्लियर छ, शैतानको सन्तानको आत्मा त्यसमा हुन्छ, पश्चाताप गर्नु पर्यो। त्यो एउटा बाटो छ, पश्चाताप गरेर फेरि ऊ चाहिँ परमेश्वरको बाटोमा आउनु सक्दछ। प्रेरित 17:30 चाहिँ यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनु भएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ। अर्को लुका 13:3, म तिमीहरूलाई भन्दछु त्यसो होइन, तर तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ। त्यसैले पश्चातापको बारेमा, त्यसैले मैले भनेको छु, यो सिद्धान्त, यो डक्ट्रिन बाइबलमा, मुक्तिको सिद्धान्त, परमेश्वरको सिद्धान्त, यो सबै मण्डलीको सिद्धान्त, यो सबै कुरा जान्ने विषय हो। बिब्लिकल विश्वास अन्धविश्वास हुँदैन, परमेश्वरको वचनमा प्रष्ट यी सबै कुराहरू भनिएको छ। सबै कुरा परमेश्वरबाट आउँछ, सबै काम परमेश्वरले गर्नुहुन्छ, तर पश्चाताप विश्वास सम्पूर्ण हृदयले माग्नुपर्छ। उहाँ प्रष्ट भन्नुहुन्छ, कोही पनि पुरा हृदयले विश्वास गरे नगरेसम्म उसले उद्धार पाएको हुँदैन। मानिसको उद्धार परमेश्वरले कसरी गर्नुहुन्छ भन्ने कुरा परमेश्वरको वचनमा प्रष्ट लेखिएको छ। हामीले ती कुराहरू अलिकति हेऱ्यौँ। अब उहाँले मेरो जीवनमा जे गर्न चाहनुहुन्छ त्यो कुरा हुन मेरो काम के हो त, हरेक व्यक्तिले अब परमेश्वरको अनुसार 100% म तयार छु, अब के गर्नुपर्छ मैले त्यो सोच्नुपर्छ। जब उहाँले उद्धारको काम सुरु गर्नुहुन्छ, हामीले भर्खरै एर्मियामा पढ्यौँ, एर्मिया अघि तपाईँलाई मैले एर्मिया 29:13 पढेको थिएँ, जब कसैले उहाँका आज्ञाहरू पुरा हृदयले विश्वास गर्दछ भनेदेखि चाहिँ उहाँले त्यसलाई पुरा गर्नुहुन्छ। अर्को मत्ती 7:9 थियो, हामीले खोज्यौँ भने, हामीले ढकढकायौँ भने उहाँले खोलिदिनुहुन्छ। अनि त्यसको मतलब हामी परमेश्वरमा पुरो हृदयले जानुपर्ने हुन्छ, हाम्रो भरोसा उहाँमा पुरा सुम्पर्ने पर्ने हुन्छ। उहाँको आत्माद्वारा हामीमा काम गर्नलाई हामीले उहाँलाई काम गर्न अनुमति दिनुपर्ने हुन्छ। त्यो भनेको चाहिँ एउटा कुना कप्चा पनि हामीले आफ्नो स्वार्थको राखि राख्नु हुँदैन। अब मेरो जिम्मा उहाँलाई पछ्याएर उहाँ सँगसँगै उहाँको उद्देश्य अनुसार हिँड्ने र उहाँले पुरा गर्नुभएको कुराहरूको अनुभव गर्ने, त्यसको प्रमाण देख्ने, अनि यो काम केवल उहाँले मात्र गर्न सक्नुहुन्छ। हाम्रो उद्धार हामी आफै गर्न सक्दैनौँ। वास्तवमा मानिसको मुक्तिमा परमेश्वरको आत्माले कसरी काम गर्नुहुन्छ यो विषय एउटा अध्ययनको विषय हो, एकदम गहिरो विषय हो। यसलाई बुझ्न जरुरी छ ताकि हामी मानिसहरूलाई बुझाउन सक्छौँ। उहाँले सुरु गर्नुहुन्छ र उहाँले नै कम्प्लिट अथवा अन्त गर्नुहुन्छ। त्यो व्यक्तिलाई उहाँ प्रकट गरिदिनुहुन्छ उद्धारको बाटो, अनि उहाँले नै जब मान्छेले रेस्पोन्स गर्छ, उहाँमा भरोसा गर्छ, अहिले उद्धार पाउँदछ। आत्मिकी युद्धमा विजयी हुनलाई यो सबै कुरा तपाईँले गर्नुपर्ने हुन्छ। यहाँनिर यति नै राख्न चाहन्छु। म एउटा कुरा पढ्न चाहन्थेँ तर आज यति नै गरौँ। तपाईँलाई मैले यहोशूको पुस्तकमा 14 अध्यायमा भन्ने विचार गरेको थिएँ। यहोशू 14मा कालेब र यहोशू भेद बुझ्नलाई, कनानको भेद बुझ्नलाई मोसाले पठाउँछन्, अनि यी दुईजना चाहिँ छुट्टै रिपोर्ट लिएर आउँछन्, तपाईँलाई थाहा छ। अनि अब कनानमा पुग्ने बेला हुन लागेको बेलामा, विशेष गरी तपाईँले यहोशू 14 अध्याय हेर्नुभयो भने त्यहाँ के कुरा देख्नुहुन्छ भने, कहाँनिर छ भने यहाँनिर यहोशू 14 अध्यायमा तपाईँले हेर्नुभयो भने त्यहाँ के कुरा देख्नुहुन्छ भने कालेबले पूर्ण रूपले परमेश्वरको सेवा गरेको, अनि यहोशू कहाँ गएर यो त्यो त्यहाँ चाहिँ उनले चाहिँ पहाडी जग्गा माग्छन्, जुन ठाउँमा चाहिँ एक किसिमको के भइरहेछ, जुन ठाउँमा चाहिँ ठुल्ठुला राक्षसहरू बस्छन्। अनि त्यतिखेर कालेब चाहिँ 85 वर्षको भएको थियो, अनि त्यहाँनिर तपाईँले हेर्नुभयो भने, त्यो आज म पढ्दिनँ, खालि तपाईँलाई सम्झाउँछु, परमेश्वरले सबै कुरा गर्नुहुन्छ भन्ने कुरा है। कालेब 85 वर्षको उमेरमा भन्दैछन् कि म जस्तो पहिला 40 त्योभन्दा 45 वर्ष अगाडि थिएँ, अहिले पनि त्यही शक्ति मसँग छ, अनि ती राक्षसहरूलाई त्यो ठाउँ भाइले चाहिँ राक्षसहरूलाई म जित्न सक्छु, त्यो ठाउँ चाहिँ मलाई दियो, म गएर लड्न सक्छु परमेश्वरको नाउँमा, त्यसलाई म जित्न सक्छु, यो कुरा चाहिँ कालेबले भन्छ। र एउटा कुरा यो कुरा चाहिँ हामीले प्रश्न बुझ्छौँ। त्यहाँ एउटा कुरा तपाईँलाई मैले भन्न खोजेको कुरा चाहिँ के छ भनेदेखि, कालेब 3 चोटि 14 अध्याय यहोशूमा कालेबको बारेमा लेखिएको छ। त्यो के हो भने, एउटा पद तपाईँलाई म 8मा पढ्न चाहन्छु, मसँगै जाने मेरा दाजुभाइहरूले मानिसहरूको मन भयभीत गराइदिए तापनि म त पूर्ण रूपले परमप्रभु आफ्नो परमेश्वरको लागि पछि लागे। पूर्ण रूपले कालेबले के भन्छ, पूर्ण रूपले परमप्रभुको पछि लागे। तपाईँले 9 पदमा फेरि त्यही देख्नुहुन्छ, किनकि तिमी पूर्ण रूपले परमप्रभुको सेवा परमप्रभु मेरा परमेश्वरको पछि लागेका थियो। अर्को कुरा 14 पदमा पनि पूर्ण रूपले इजरायलका परमेश्वरको पछि लागेका थिए। अनि यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ, पूर्ण रूपले पछि लाग्ने। अघि यर्मियाको कुरा हामी हेर्दैछौँ, पुरा हृदयले जब परमेश्वरलाई कसैले खोज्छ, परमेश्वरले उसलाई भेट्नुहुन्छ। त्यस कारणले म तपाईँलाई आज यही कुरा भन्न लागिरहेको छु कि बाइबलीय क्रिस्चियन फरक व्यक्ति हो, उसले स्वर्गीय दृष्टिकोण पोइन्ट अफ भ्यू लिएको हुन्छ। तपाईँ र ममा जबसम्म त्यो आउँदैन नि, तपाईँ र म पश्चातापमा यो 3टा कुरालाई छुन्छ, इन्टेलेक्ट, त्यसैले राम्रो पश्चाताप नभएर यो सबै समस्या, त्यसैले यो पश्चाताप जरुरी छ। इन्टेलेक्ट भनेको चाहिँ हाम्रो समझ, बुद्धि, हाम्रो विचार, हाम्रो मन, इन्टेलेक्ट, इमोसन, भावना, अर्को चाहिँ इच्छा, विल, यो 3टा कुरामा पश्चातापले छुन्छ। यो सबै तिनटै कुरा परमेश्वरलाई सरेन्डर हुन्छ। अनि तपाईँ र म मेरो दिमागले बुझेको कुरा होइन कि वचन र आत्माको कुरामा, मेरो भावनामा होइन कि सत्य कुरामा। वास्तवमा जब विचार बदलिन्छ नि, रोमी 12 दुई पद जब बदलिन्छ नि, दुई पद भन्दा अगाडि एक पद आउँछ, तपाईँले आफैलाई परमेश्वरमा पूर्ण रूपले ग्रहणयोग्य र उहाँलाई मनपर्ने गरी बलिदान हुने गरी सुम्पनु पऱ्यो नि, होइन? त्यसपछि तपाईँको मन बदलिन्छ, परमेश्वरको इच्छामा आउँछ। त्यसैले त्यो इच्छा, वास्तवमा त्यो इच्छा ल्याउने पनि यो भावना र यो ज्ञानले हो। हामी क्रिस्चियन हौ भन्छौँ, तर हाम्रो इच्छा चाहिँ यही संसारमा गढेउला जस्तो यहीँ अरूभन्दा बलियो हुनु पर्यो। प्रियहरू, ख्रिस्टलाई तपाईँको बल बनाउनुहोस्, आत्मिकी लडाइँमा विजयी तपाईँ हुन सक्नुहुन्छ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ।